السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ گل رخ، اور آج کا جو ہمارا پروگرام ہے اس میں جن موضوعات پہ ہم بات کریں گے ان میں سب سے پہلے پاکستان کے سب سے بڑے صوبے پنجاب، اس کے اندر جھنگ میں ایک ضمنی نشست کے اوپر ایک کالعدم تنظیم کے رکن کے بیٹے کی کامیابی، اس کو مختلف حوالوں سے ہم جائزہ لیں گے۔ سوشل میڈیا پہ اس ریفرنس میں بہت تنقید ہو رہی ہے اور نیشنل ایکشن پلان کے پس منظر میں کڑے سوالات اٹھائے جا رہے ہیں، اس کا ہم جائزہ لیں گے۔ پروگرام کا ہمارا دوسرا حصہ، اس میں ہم بات کریں گے امریکی سیاست کی، صدر منتخب ڈونلڈ ٹرمپ ان کی اور پاکستان کے وزیر اعظم میاں نواز شریف ان کی درمیان جو ٹیلی فون گفتگو ہوئی دو روز قبل، اس کے اوپر جو تضاد یا تنازعہ کھڑا ہوا ہے اس کے ٹرانسکرپٹ کے اوپر، اس کا ہم جائزہ لیں گے۔ آج ڈونلڈ ٹرمپ کی ٹیم نے اخبار ڈان کے مطابق اس پہ اپنی پوزیشن واضح کی ہے اور ناگواری کا اظہار کیا ہے جس طریقے سے پاکستان کی طرف سے اس کو پورٹری کیا گیا یا بیان کیا گیا۔ پروگرام کے اسی سیگمنٹ میں ہم جائزہ لیں گے ڈونلڈ ٹرمپ ان کی ٹرانزیشن ٹیم، اس میں ایک نئے نام کا اضافہ ہوا ہے جن کو بھی ایک قدامت پسند کے طور پہ پہچانا جاتا ہے اور ایران مخالف جذبات کے طور پہ وہ خاصے مشہور ہیں۔ وزیر دفاع نامزد کیا ہے جنرل جیمز میٹس کو، اور یہ سابق مارین ہیں، اور ان کی نامزدگی کے پس منظر میں ہم جائزہ لیں گے کہ کس طرح کی ٹیم جو ہے وہ سامنے آ رہی ہے۔ اگلا ہمارا سیگمنٹ، اس میں افغان پناہ گزین پاکستان کے اندر ان کی واپسی اور ساتھ ساتھ فاٹا ریفارمز، وہ ہمارا موضوع ہوگا۔ اور آخری جو سیگمنٹ ہے اس میں ہم خواتین کے ساتھ ناروا سلوک کی تو بات کرتے رہتے ہیں، لیکن ہم جنرلی جائزہ یہ لیں گے کہ تیزاب پھینکنے جیسے جو واقعات ہیں، انسانیت سوز واقعات ہیں، اس کے پس منظر میں سوسائٹی کا ریئیکشن کیا ہے۔ حکومتیں تو اپنے تئیں کوششیں کرتی ہیں، لیکن عوامی سطح پہ اس کو کس حد تک ڈسکریج کیا جانے کی ضرورت ہے، یہ ہمارے آج کے موضوعات ہیں۔ تو چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ حلقہ 78 یہ ضمنی انتخاب ہے پنجاب کی صوبے کے اندر صوبائی نشست کے لیے، اور یہاں پہ پاکستان مسلم لیگ نواز جو کہ حکمران جماعت ہے، ان کے امیدوار کو شکست کا سامنا کرنا پڑا، اور جو کالعدم سپاہ صحابہ کے رہنما تھے، بانی تھے، مقتول رہنما مولانا حق نواز جھنگوی، ان کے صاحبزادے مولانا مسرور جھنگوی، وہ اس پہ کامیاب ہوئے ہیں۔ جب سے ان کی کامیابی کی اطلاعات سامنے آئی ہیں، سوشل میڈیا کے اوپر بڑے سخت اور کڑے سوالات ہیں۔ کہا یہ گیا تھا کہ نیشنل ایکشن پلان کے اندر ایسی تنظیموں کو اور ایسے افراد کو تو جہاں کٹہرے میں لانا تھا، وہ اسمبلیوں میں پہنچ رہے ہیں، کیا لوپ ہولز ہیں جن کا فائدہ اٹھایا جا رہا ہے، اور سیکنڈلی باقی کچھ سوالات بھی ہیں جو جمہوری سیٹ اپ کے اندر رہتے ہوئے کیے جا سکتے ہیں، کہ اگر کوئی شخص جس کے اوپر لیبل ہو کہ وہ انتہا پسند ہے یا سخت گیر ہے یا وہ کمپیٹیبل نہیں ہے پاکستان کانسٹیٹیوشن کے ساتھ، تو کیا اس کا بیٹا بھی اسی ضمن میں یا اسی زمرے میں آئے گا یا نہیں آئے گا، اس پہ بھی ہم بات کریں گے۔ لیکن جنرلی ہم جائزہ لیتے ہیں کہ جھنگ کے اندر، جو کہ بذات خود ایک ایسا شہر ہے جہاں پہ مذہبی منافرت نے کئی زندگیاں لی ہیں اور کافی قتل و غارت ہوئی اس شہر کے اندر، اور سپاہ صحابہ جیسی تنظیم وہاں سے جس نے جنم لیا، اب اس کی کئی برانچز یا فرنچائزز جو ہیں وہ ہمیں مختلف حلقوں میں رپورٹ ہوتی ہوئی نظر آتی ہیں، یا ان کے ایکشنز، اور اس وجہ سے ان کو بین بھی کیا گیا ہے۔ لیکن مسرور جھنگوی، ان کی اپنی پروفائل کیا ہے، وہ کس نوعیت کے شخصیت ہیں یا رہنما ہیں یا لیڈر ہیں، اور کس طرح کی جو ان کی سپورٹ بیس ہے جس کو وہ ٹارگٹ کر رہی ہیں، فتح میں ان کے کیا امکانات ہیں، اور کیا ان کو کسی نے چیلنج کیا؟ اگر ان کی کچھ متنازع تقاریر کا جو حوالہ آ رہا ہے سامنے، تو کیا کبھی ان کو چیلنج بھی کیا گیا یا نہیں؟ انالیسس بھی ہم لیں گے، اپڈیٹس بھی ہم لیں گے۔ ہمارے ساتھ ہیں لیاقت شام، جھنگ سے ان کا تعلق ہے، جرنلسٹ ہیں اور آج کل دنیا ٹیلی ویژن کے ساتھ ان کی وابستگی ہے، اور ہمیں جوائن کریں گے اسی سیگمنٹ میں جوائن کریں تسنیم نورانی صاحب، فارمر انٹیریئر سیکرٹری ہیں، انٹرنل ایشوز کے ایکسپرٹ ہیں، اور نیشنل ایکشن پلان جس ٹیم نے تشکیل دیا اس کے ایک اہم ممبر تھے۔ صدیق الفاروق صاحب ہمارے ساتھ ہوں گے، پاکستان مسلم لیگ نواز کے رہنما ہیں، وہ ہمیں جوائن کر رہی ہیں، اور کچھ دیر بعد ہم 20 منٹ بعد ہم سیدہ عبدہ حسین صاحبہ کو بھی اپنے اس پروگرام میں انگیج کریں گے۔ تمام مہمانوں کا بہت شکریہ۔ پہلے ہم ذرا جو جنگ کے اندر آن گراؤنڈ ہمارے جو کورسپونڈنٹ، جو جرنلسٹ ساتھی موجود ہیں، ان سے کچھ ہم اپڈیٹس لیتے ہیں۔ لیاقت، بہت شکریہ، آپ کی انفارمیشن یا اسیسمنٹ یا آپ کا کہنا چاہیے کہ جائزہ کیا رہا لاہور میں جنگ میں، کن بنیادوں پہ یہ ووٹ ڈالا گیا ہے، اور مولانا مسرور جھنگوی ان کی کامیابی کی کیا وجوہات ہیں؟
جنگ پنجاب کے حلقہ پی پی 78 جنگ 2 کی سیٹ تھی، جو راشدہ یعقوب نون لیگ کی جو ایم پی اے تھی، ان کی نااہلی کے باعث پولنگ تھی، جس پر 1 دسمبر کو پولنگ ہوئی ہے، اور جس میں 25 امیدوار سامنے آئے تھے، اور ان میں ایک امیدوار تھے مسرور نواز، ये मौलाना हकनवाज जंगवी जो कालगंज सिपाही साहबा के बानी है उनके बेटे थे। 88 में जब उनका मर्डर हुआ तो उसके बाद ये छोटे छोटे बच्चे थे, फिर ये सिपाही साहबा मिल्लत इस्लामिया और अब अहले सुन्नत जमात, इन सब लोगों ने इनको इनसे दूर रखा था। तो वो मौलाना हकनवाज के एक जो शोरत थी, जो उनके जो मुरीदैन थे या जो उनके अकीदतमंद थे, ये उनके घर से पहली दफा बतौर उम्मीदवार उनका बेटा सामने आया था। और दूसरा, कुछ नून लीग के जो हुक्मरान जंग में रहे हैं उन्होंने कोई खातर खा काम नहीं करवाए, जिनकी नफरत का बायस भी था और लोग नया चेहरा तलाश करते थे। और ऑलरेडी ये लोग मौजूद थे, मौलाना हकनवाज जंगवी का एक नाम था, उन्होंने एक जमात की बुनियाद रखी थी, ये उनका बेटा था जिसको उसकी मोहब्बत में और नून लीग के जो दीगर यहाँ सरकर्ता हुक्मरान रहे उनकी नफरत का वोट पड़ा।
तो ये बतौर आजाद उम्मीदवार थे, लेकिन ये बताइएगा कि जमात अहले सुन्ना के अहले सुन्ना वल जमात उसके सरबराह मौलाना मोहम्मद अहमद लुधियानवी, वो बजाते खुद भी इस कॉन्स्टिट्यूएंसी के अंदर उम्मीदवार थे, उनको जब चैलेंज किया गया तो ये उनका बैकअप थे। सो ऐसे कोई मॉनिटरिंग या ऐसी कोई गेज नहीं है जो ये एसेस कर सके कि अगर वो उनका बैकअप के तौर पे हैं तो उनको रोका जा सके? किसी ने इसके ऊपर एतराज की उठाया था उनके मुखालिफिन में से? और अगर नहीं उठाया था तो जंग के हालात को सामने रखते हुए क्या कहा जा सकता है कि किसी खौफ के नतीजे में वो उम्मीदवार खामोश थे?
उम्मीदवार थे जिन पर रिटर्निंग अफसर पर के मौजूदगी में इतराजात के दिन इतराजात किए गए थे, मगर उन्होंने तमाम इतराजात मुस्तरद कर दिए और उनको कंटिन्यू रखा, बहाल रखा। फिर उसके बाद वो जो मुखालिफ उम्मीदवार थे वो उनका एतराज लेकर इलेक्शन ट्रिब्यूनल में पहुंचे, जहां से उनको मुस्तरद कर दिया गया, रिजेक्ट कर दिया गया। फिर मौलाना अहमद लुधियानवी ने जो ये उनके कवरिंग कैंडिडेट थे बतौर उनको मसरूर नवाज को एक मजबूत उम्मीदवार तस्वर करते हुए उनको खड़ा कर दिया। बाद में वो हाई कोर्ट से बहाल तो हो गए मगर उन्होंने अपना कैंडिडेट डिक्लेयर नहीं किया, वो मसरूर नवाज के हक में ही दस्तबरदार हो गए। अभी ये सवालिया निशान हुकूमत की तरफ से है कि एक तरफ नेशनल एक्शन प्लान के तहत इन लोगों के शनाख्ती कार्ड बैन करती है, इनके बैंक अकाउंट बैन करती है, मगर इलेक्शन लड़ने पर पाबंदी नहीं लगाती। तो इस पे मौलाना मसरूर पे किसी कैंडिडेट ने बतौर रिटर्निंग अफसर के कोई एतराज नॉमिनेशन पेपर के एतराज के वक्त नहीं किया था, तो जिसके लिए ये
दूसरा ये बताएं कि जो मुस्लिम लीग नवाज के उम्मीदवार थे उनकी कैंपेन किस ताकत के साथ वहां पे लड़ी गई? क्योंकि कुछ चैनलिस्ट ये कहते हैं कि बाज़ोकात स्पेस दिया जाता है जानबूझ के ऐसी कुव्वतों को और फिर वो पावर में आ जाती हैं। क्या ऐसा अंसर भी वहां पे मिलता है कि कोई खास जगह दी गई हो शौरी तौर पे किसी को सियासी जमातों ने?
देखें यहाँ इसके मुकाबले में नून लीग का उम्मीदवार था, पीपल्स पार्टी का उम्मीदवार था, पीटीआई का उम्मीदवार था। पीटीआई के इमरान खान ने भी जंग में वीडियो लिंक पे खिताब किया, जबकि पीपल्स पार्टी के लिए साबिक वजीर आजम यूसुफ रजा गिलानी, सैयद खुर्शीद शाह और दीगर शैला रजा है डिप्टी स्पीकर केंद्र असेंबली की, उन समेत कई दीगर कायदीन आए जिन्होंने इंतखाबी जलसों से खिताब किया। अब हुक्मरान जमात का कैंडिडेट भी मौजूद था, तो पंजाब में उनकी हुकूमत भी है, मरकज में उनकी हुकूमत भी है, मगर उनकी तरफ से ना तो कोई वजीर आया और ना ही कोई उनका जमात की क्यादत ने कोई बड़ा जलसा किया और ना ही किसी बड़े पैकेज का कोई ऐलान किया। तो ये लगता ऐसे ही है कि ये अंडरग्राउंड कोई बार्गेनिंग थी जिसके ये सारी सूरत हाल ये पैदा हुई।
बहुत शुक्रिया लियाकत शाह, आपने हमें वहाँ से अपडेट किया। हमारे साथ हैं तस्नीम नूरानी साहब, उनका एनालिसिस हम लेंगे। सिद्दीकुल फारूक साहब मुस्लिम लीग नवाज के सीनियर रहनुमा हैं हुक्मरान जमात के। सिद्दीकुल फारूक साहब, आप ये बताइएगा सियासी जमातें क्यों कर नाकाम हुई? क्योंकि इसको सिर्फ एक पार्टी की हम बात नहीं करते, इस रेफरेंस में भी देखा जा रहा है कि सियासी जमातें शायद स्पेस छोड़ रही हैं या फिर वो लोगों के एतमाद पे पूरा नहीं उतर रही, इसलिए वो अगर लेबल भी लगा हो एक्सट्रीमिस्ट एलिमेंट का तो वो उनकी तरफ जाने को ज्यादा अहमियत देती हैं। बताया गया कि सिद्दीकुल फारूक साहब से रابطہ मुनक़ता हुआ है। तस्नीम नूरानी साहब, आप इसी सवाल को रिस्पॉन्ड कीजिएगा, वाकईतन ये एक ऐसी स्पेस है जिसको रिकैप्चर कर रहे हैं रिलीजियस एक्सट्रीमिस्ट लेबल एलिमेंट?
सॉरी, इस पर्टिकुलर केस में तो ये चीज जो है बारहा मेरे ख्याल है हाईलाइट की जा चुकी है कि PMLN का जो है वो एक है सॉफ्ट कॉर्नर कुछ जमातों के साथ जिनमें इनका भी नाम है जो जमात इस जीती है। तो ये तो मेरा मतलब एक किस्म की कंफर्मेशन है इस चीज की कि लगता ऐसी है कि PMLN जो है बाकी सब कॉन्स्टिट्यूएंसीज में बाई इलेक्शन में बड़ा अच्छा परफॉर्मेंस दे रही है। उसके बावजूद जो भी फैक्टर्स हैं वो सब जगह इक्वल है। यहाँ पर जैसे अभी आपको इन कॉरेस्पॉन्डेंट ने बताया जान के कि वहां पर कोई पीपल्स पीएमएलएन की तरफ से कोई सीरियस किस्म के एफर्ट भी नहीं हुए, कोई कैंपेन के लिए बंदे भी नहीं आए। तो ये जाहिर लगता तो ऐसे ही है कि जैसे कि ये स्पेस यानी जैसे वो पॉलिटिकल बार्गेनिंग होती है, वो और पॉलिटिकल अफिलिएशन जो है उसका एक मुजाहरा है। और दूसरा जो है कि ये इलेक्शन की जो इलेक्शन ना करने वाली जो चीज है कि वो नहीं इनकॉर्पोरेट हुई, ये समझ से बाहर है कि गवर्नमेंट जो है इस चीज को क्यों नहीं इंप्लीमेंट कर पाई अभी तक। इसमें गालिबन वजह ये है कि इस किस्म की पार्टियां जिसके लोग इलेक्शन लड़ते हैं वो सिर्फ एक दो ही है, ज्यादा नहीं है। और उसमें जंग जो है वो सारे फहरिस्त है कि यहाँ के पहले भी जैसे लुधियानवी साहब जिन्होंने फोरगो किया वो भी लड़े हैं और पार्लियामेंट में आए हुए हैं। तो हो सकता है कि चूंकि ये एक मसला सारे इलाके में नहीं है और सिर्फ ऐसी पॉकेट में है जहां पर के हुकूमत वक्त का वैसे ही नरम गोशा है, तो इस वजह से शायद इस तरफ तवज्जो पूरी तरह नहीं दी गई कि ये एक लॉजिकल चीज है कि अगर शेड्यूल 4 में जिसका नाम आ जाए या जो एक्शन करना हो नेशनल एक्शन प्लान के तहत उसको बैंक अकाउंट भी सीज हो जाता है।
मैं यही पूछना चाह रहा था नूरानी साहब के, उसने सवाल उठाया भी है लियाकत शाम ने, वो ये पूछ रहे हैं कि एक तरफ तो बैंक अकाउंट्स फ्रीज कर दिए जाते हैं, दूसरी तरफ शनाख्ती कार्ड तक कैंसिल कर दिए जाते हैं, लेकिन जो सबसे सुप्रीम फोरम्स हैं वहां तक पहुंचने के लिए कोई रास्ते में रुकावटें नहीं है, तो ये क्या उस नेशनल इलेक्शन प्लान में झोल है या सियासी जो डिसिप्लिन है उसको बेहतर बनाने की जरूरत है?
देखिए, नेशनल एक्शन प्लान में जो इतनी डिटेल्ड स्पेसिफिक्स तो नहीं दी गई थी, मकसद तो ये था कि एक उन्होंने तो पॉइंट जो 20 पॉइंट है हर एक एक, एक सेक्टर की निशानदेही करता है।
सही।
अगर तो उस सेक्टर में अगर आगे तफसील जो है कि हर वो तो फिर ऑपरेशनली गवर्नमेंट जो है उसने जब इम्प्लीमेंटेशन करनी है तो उसको उसमें देख के उसको उन्होंने कार्रवाई करनी है। तो अगर वो चूंकि शेड्यूल 4 में एक खास स्पेसिफिक लिखा है, मेरा ख्याल है अब शायद उसमें पता नहीं शेड्यूल 4 में या जो है उसमें डाला जा सकता है या नहीं जा सकता, मगर मेरा ख्याल है कि ये होना चाहिए कि जो हजरात गवर्नमेंट जो है जिनको शेड्यूल 4 में डालती है, और अगर मंसूर साहब है या नहीं है मुझे नहीं पता, तो कम अज कम उनको या तो शेड्यूल 4 से निकाल देना चाहिए या इलेक्शन के लड़ने की इजाजत नहीं हो।
सही। ये कम अज कम, अगर मसरूर साहब का हमें भी कंफर्म नहीं है लेकिन अहमद लुधियानवी साहब उनका नाम लिया जाता रहा है। एक सवाल अक्सर ये लोग पूछते हैं और हम भी ये जानना चाहेंगे आपसे कि ये क्या सुकम है या क्या वजह है कि एक ऑर्गेनाइजेशन बैन होती है, ऑर्गेनाइजेशन वो तंजीम वो नाम बैन हो जाता है लेकिन उसके लीडर वो बैन नहीं होते, वो कोई दूसरी तंजीम बना लेते हैं, तो क्या ऐसा निजाम नहीं होना चाहिए कि वो लोग भी उसी के अंदर ब्रैकेट हों और वो फाल ना हो सके सियासत के अंदर या एंगेजमेंट के अंदर? जी शुरू से रिस्पॉन्ड कीजिएगा इस सवाल को, आपकी आवाज आना थोड़ा बंद हो गई थी।
जी, मैंने कहा कि इसमें ये तो यानी जब कोई पार्टी बैन होती है तो जाहिर है उसके बंदे भी बैन होते हैं, और बैन जो है वो बंदों पे स्पेसिफिक भी होता है, यानी ऐसे बंदे भी बैन होते हैं जो किसी पार्टी को बिलोंग नहीं करते। तो बैन का एक तो मतलब ये है कि आप उन पर स्पेसिफिक रिस्ट्रिक्शन लगा दें एमपीओ के तहत, या अगर उन्होंने कोई बजाहिर ऑफेंस नहीं किया हुआ तो उनको तदारुफ करने के लिए आपने एंटीटेररिस्ट एक्ट के शेड्यूल 4 रखा हुआ है कि आप उनको आइडेंटिफाई करते हैं, उनकी तफ्तीश करते हैं और फैसला करते हैं कि भाई ये मशकूक लोग हैं, इन पर नजर रखनी जरूरी है, और इन्होंने बेशक अभी तक कोई ऐसा एफआईआर इनके खिलाफ दर्ज नहीं है या ऐसा कोई चीज नहीं है जिसके खिलाफ ये प्रोसिक्यूट हो सके, तो उनको प्रिवेंटिव कार्रवाई करने के लिए ये शेड्यूल 4 में नाम डाला जाता है, मगर वो सारी तफ्तीश के बाद डाला जाता है जब शक हो, यानी एक यकीन की हद तक एक चीज होती है कि भाई ये किसी चीज में मुलव्वज़ है, इन पे नजर रखना जरूरी है।
सही। अच्छा नूरानी साहब, इसमें एक और बड़ी
पार्टी के
जी जी डेवलपमेंट इसमें ये थी कि मतलब जो लुधियानवी साहब हैं उनको उनके ऊपर जब एतराजात लगे तो लाहौर हाई कोर्ट में बात गई, वहां से बाकायदा उनको फिर इजाजत भी दे दी गई। सो अदालतें जिस बुनियाद पे फैसला करती हैं उन बुनियादों पे काम करने की जरूरत है, सिर्फ हुकूमत को तो इसमें फिर ब्लेम नहीं किया जा सकेगा।
देखिए वो बात यह है कि अब मुझे नहीं पता डिटेल्स कबाइस के केस के बगैर, यह है कि अगर स्पेसिफिक बैन नहीं होगा अंडर द लॉ, यू नो कि शेड्यूल फोर में अगर नाम भी है फिर भी शायद स्पेसिफिक बैन नहीं होगा, या अगर कोई जाहिर FIR दर्ज है वो तो काफी नहीं है, FIR तो दर्ज होती रहती है और उससे उससे इलेक्शन लड़ने से ममानियत नहीं होती, मगर ये है कि या जैसे ECP के तहत है कि भाई वो सेक्शन 62-63 के तहत वो नाहिल कर दे, तो इस चीज में वो तो जो चीज अगर हाई कोर्ट ने उनको उनको रिलीफ दी है तो फिर मैं समझता हूँ कि इसमें जो लॉ डिपार्टमेंट है प्रोविंस का उसको गौर करना चाहिए और उसमें अगर कोई सुकम है कानून में तो उसको उसको दुरुस्त करना चाहिए।
जी बहुत शुक्रिया तस्सीम रानी साहब। सिद्दीक उल फारूक साहब हमारे साथ मौजूद हैं, अगर आप हमारे साथ हैं कुछ देर और, तो सिद्दीक उल फारूक साहब बेहद शुक्रिया। आप हमें ये बताइएगा ये जंग के अंदर जो जिमनी इलेक्शन हुआ सूबाई सीट पे और उसमें मौलाना मसरूर जंगवी, आप जानते ही हैं मौलाना अकमलवास जंगवी के साहबजादे हैं जिनके जिनकी तंजीम बैन थी, वो खुद भी मकतूल और एक शिदत पसंद रहनुमा के तौर पर मशहूर थे। सवाल ये उठाए जा रहे हैं कि क्या सियासी जमातें बशमूल मुस्लिम लीग नवाज के वो ऐसा स्पेस क्रिएट कर रही हैं या नाकाम हो रही हैं कि लोगों की तवज्जो एक बार फिर ऐसे मजहबी अनासर की तरफ है, नंबर एक। और नंबर दो ये कि मुस्लिम लीग नवाज ने ज़िमनी इंतखाबात में कमोबेश तमाम नशिस्तें जीती हैं, तो क्या वजह है आपके ख्याल में कि वो इस्लामाबाद वो जंग के अंदर ये सीट नहीं जीत सके हैं?
बहुत शुक्रिया। पहली बात तो ये है कि मुस्लिम लीग नून के जरिए अल्लाह ने किया यहाँ दहशतगर्दी और इंतहा पसंदी जो है वो दहशतगर्दी खत्म हो जाएगी और इंतहा पसंदी कम हुई है, और हमने जंग में भी इंतहा पसंदों को शिकस्त दी। दूसरी बात होगा तस्लीम नूरानी साहब चूंकि सेक्रेटरी दाखिला रहे हैं, मैं सुन नहीं सका लेकिन उन्होंने जरूर मामलात पर रोशनी डाली होगी। दूसरी बात यह है कि जब तक कायदे कानून के मुताबिक साबित ना हो जाए किसी आदमी का कोई जुर्म तो उसको खामखाई आप नहीं रोक सकते इलेक्शन लड़ने से, जो कानून है जितने अख्तियार हुकूमत वो तो इस्तेमाल करती है, फिर बाकी अदालतें हैं अदालतों का फैसला मानना पड़ता है। और तीसरी बात यह है कि जंग का एक खास मिजाज है, मुस्लिम लीग नून का कैंडिडेट इस वक्त जो राशिदा याकूब नाहल हुई उसके बाद हमारे पास बिल्कुल ठीक है कैंडिडेट कमजोर था और मुस्लिम लीग नून बतौर पार्टी उसने इलेक्शन नहीं लड़ा। अब ये भी जरूरी नहीं है कि सारी सीटें मुस्लिम लीग नून ही जीते, और एक आध हल्का अगर कोई मखसूस मिजाज रखता भी है तो इसका ये मतलब भी नहीं है कि पूरे मुल्क में यही मिजाज जो है वो पाया जाता है, ऐसी बात नहीं है। इस पे ज्यादा तशवीश की जरूरत नहीं है, अलबत्ता इंतहा पसंदी के खात्मे के लिए और जो इस्लाम भी इतदाल की बात करता है उसके लिए हमें हर तरफ से मदद की जरूरत है। वो बजाय इसके कि इस एक हलके को सामने रख के और एक लंबा चौड़ा जनाब अली वो फसाद खड़ा कर दिया जाए और अपने तावीलात और अपने जनाब अली तजियों में इंतहा पसंदी को कामयाब दिखाया जाए, एक हलके से ऐसी बातें नहीं होती। एक सुबह भी सूबाई असम्बली का हलका है, छोटा हलका है, तो जितना छोटा हलका हो वहाँ बात
लेकिन बहुत सिंबॉलिक है जी, बहुत सिंबॉलिक है उनकी इस
फतह का। सिंबल ले लेना, लेकिन पूरा मुल्क है जनाब पाकिस्तान है, आप ये यकीन रखें कि इंशाल्लाह ऐसी कोई बात नहीं है जो तजिए होने शुरू हो गए।
आपके ऊपर ही आपकी पार्टी के ऊपर जो सवाल है कि आपने अग्रेसिव कैंपेन यहाँ पे क्यों नहीं चलाई, 13,000 के वोट से या उससे भी ज्यादा फर्क से आपके उम्मीदवार उनको शिकस्त हुई है, तो मुस्लिम लीग नवाज उसके लिए
आप देखें कितने ज्यादा कैंडिडेट खड़े हो गए, अगर हजार हजार पांच पांच हजार तीन तीन हजार भी दिया, PTI ने क्या वोट लिया, मुस्लिम लीग अपना क्या नाम है पाकिस्तान की वोट लिए, ये भी पार्टियां है ना, इनकी क्या हैसियत हुई वहाँ,
वो ये कह
इन लोगों ने 500-500, 400-400 वोट लिए, अगर इतने ज्यादा आप मुझे नहीं मालूम कि किस तरह ये वोट ज्यादा हो गए हैं, तो मजमूई तौर पर अगर आप वोट इकट्ठे करें उनके मुखालिफ वोट तो वो बहुत ज्यादा है।
सही ٹوٹل اگر آپ ان کے مخالف کاؤنٹ کریں تو آپ کو زیادہ وہ لگتے ہیں. ہمارے ساتھ ہی گیسٹ دیگل فاروق صاحب. جی ہاں, ہم مگر یہ جاننا چاہیں گے کہ یہ آپ کی پارٹی پہ جنرلی یہ کیوں لیبل رہتا ہے کہ جیسے مولانا احمد لدھیانوی صاحب ہیں, ان کے اور انٹیریئر منسٹر کو ساتھ دیکھا جاتا ہے اور اس کے اوپر سوالات اٹھائے جاتے ہیں, اور ابھی نورانی صاحب نے بھی کہا کہ بظاہر یہ لگتا ہے کہ کوئی اسپیس جو ہے وہ. جی صدیق الفاروق صاحب, آپ مجھے سن پا رہے ہیں؟ جی لگتا ہے کہ صدیق الفاروق صاحب سے رابطہ منقطع ہو گیا. ہم آپ کو ایک ساؤنڈ بائٹ سنواتے ہیں. خالد فاروقی صاحب تجزیہ کار ہیں اور ہمارے ساتھی افضل رحمان نے ان سے بات کی تھی اس ایشو پہ. وہ کن کہنا چاہیے کہ کمزوریوں کو ہائی لائٹ کرتے ہیں جو سبب بنتی ہیں اس طرح کے عناصر کی کامیابی کی؟
دیکھیے, پولیٹیکل پارٹیز کو سب سے پہلی تو بات یہ ہے کہ اپنی جماعت سے سب کو ان انتہا پسند عناصر کو یا تو نکالنا چاہیے, یا پھر یہ ہے کہ ان کی جگہ پہ جتنا ورک کرنے کی ضرورت ہے وہاں کام کرنا چاہیے. دیکھیے, ایک فیلئر پولیٹیکل پارٹی کا اس سے بڑا اور کیا ہو سکتا ہے کہ آپ کسی بھی حلقے کو اس لیے چھوڑ دیں اور اس لیے کمزور وہاں پہ پڑ جائیں کہ وہاں پہ انتہا پسندوں کا کیا, یہ ایک جو حلقہ ہے, کیا ہم یہ کہہ سکتے ہیں کہ پاکستان کے عوام کا مجموعی رجحان یہ ہے؟ نہیں, پولیٹیکل پارٹیز نے ان کے لیے اسپیس چھوڑی ہوئی ہے. اور میرا یہ خیال ہے کہ کسی نہ کسی کی انڈرسٹینڈنگ ہوتی ہے ان جماعتوں کے ساتھ, ان بین جماعتوں کے ساتھ کہیں انڈرسٹینڈنگ ہوتی ہے. اس انڈرسٹینڈنگ کو ختم کریں, پولیٹیکل ورک کریں, ترقیاتی کام کروائیں, پبلک کے لیے کام کریں, وہاں اسکول بنائیں, ادارے بنائیں, پھر تبھی جا کر آپ لوگوں کو پھر یہ انفلوئنس کر سکیں گے.
تبھی جا کے آپ لوگوں کو انفلوئنس کر سکیں گے. سیاسی جماعتوں کی یعنی ایک تو پرفارمنس میں ناکامی کو وہ ہائی لائٹ کر رہے ہیں, ان کے خیال میں وہ اس کی ریزن ہے, اور دوسرا یہ کہ سیاسی جماعتیں کہیں نہ کہیں ویکیوم یا اسپیس کریٹ کرتی ہیں جس کا یہ فائدہ یہ جماعتیں لے لیتی ہیں, اور بعض کا جان بوجھ کے ان کو اکوموڈیٹ کرنے کے لیے یہ اسپیس پیدا کیا جاتا ہے. سیدہ عبدہ حسین صاحبہ ہمارے ساتھ ہیں, فارمر فیڈرل منسٹر اور فارمر امبیسڈر امریکہ کے لیے پاکستان کی سیزنڈ پالیٹیشین ہیں, سینئر پالیٹیشین ہیں. سیدہ صاحب, عبدہ صاحبہ بہت شکریہ, جھنگ سے بنیادی تعلق آپ کا. پہلے ذرا اس ایشو پہ آپ نے کمنٹس دیجیے گا. اگرچہ ایک نشست ہے صوبائی اسمبلی کی, بائی الیکشنز کی بات ہے, لیکن اس کی علامتی اہمیت بہت زیادہ ہے. نیشنل ایکشن پلان ہو یا گورنمنٹ کی کمٹمنٹس ہوں یا دعوے ہوں, ایک طرف تو تاثر یہ دیا جاتا ہے کہ نہ صرف دہشت گردی بلکہ انتہا پسندی کو بھی ختم کیا جائے گا یا جا رہا ہے, دوسری طرف ہمیں انتہائی سخت گیر مذہبی نظریات رکھنے والے اور منافرت کی سیاست کا الزام جن کے اوپر ہے وہ لوگ کامیاب ہوتے ہوئے نظر آتے ہیں. سیاست کو بلیم کریں گے یا انتظامی سطح پہ کچھ سکم ہے جس کا فائدہ اٹھایا جا رہا ہے؟ جی بی بی صاحبہ, جی سیدہ عبدہ حسین صاحبہ, آپ میری آواز سن پا رہی ہیں؟ جی سیدہ عبدہ حسین صاحبہ, آپ میری گفتگو سن پا رہی ہیں؟ ہم دوبارہ, جی عبدہ صاحبہ آپ میری آواز سن سکتی ہیں؟ جی ہم آپ کو دوبارہ رابطہ کرتے ہیں آپ کے ساتھ. مین وائل آپ کو ایک چھوٹی سی ساؤنڈ بائٹ ہم سنواتے ہیں. رانا ثناء اللہ انٹیریئر منسٹر ہیں پاکستان کے, صوبہ پنجاب کے, اور سینئر وزیر ہیں, وہ کیا کہتے ہیں؟
کوئی بینڈ آرگنائزیشن پنجاب کے کسی علاقے میں نہ متحرک ہے, نہ اس کا کوئی آفس ہے, نہ وہ کوئی وہاں پہ آپریٹ کر رہی ہے. ہماری لا انفورسنگ ایجنسی بہت الرٹ ہیں, ہماری کاؤنٹر ٹیررزم فورس جو ہے وہ بالکل ان چیزوں کا ایسے لوگوں کا کلا کما کر رہی ہے.
جی دو ایک طرح سے حکومتی نقطۂ نظر وہ آپ نے سن لیے, رانا ثناء اللہ تھے اور اس سے پہلے صدیق الفاروق صاحب, تفصیلی ہم نے ان سے بات چیت کی ہے. انور اقبال صاحب نے ہمیں جوائن کیا ہے, واشنگٹن بیس سینئر صحافی ہیں, تجزیہ کار ہیں, ان کے ساتھ ہم نے اگرچہ اگلے موضوع پہ بات کرنی ہے لیکن جب تک عبدہ حسین صاحب ہمیں جوائن کرتی ہیں میں یہ سوال ان کے سامنے بھی رکھوں گا. انور صاحب, یہ جو جھنگ آپ جانتے ہیں, ایک ڈسٹرکٹ ہے جہاں پہ جنم لیا اس تحریک نے جس کو کہتے ہیں سپاہی صحابہ, کل عدم ہوئی, بین ہوئی, اور اس کے جو مقتول رانما تھے حکنواز جنگوی, ان کے صاحبزادے یہاں پہ کامیاب ہوئے ہیں. واقعتاً اس کی بہت زیادہ اہمیت ہے اور اس کو اسی طرح سے دیکھنے کی ضرورت ہے جیسے ہم میڈیا اور سوشل میڈیا پہ خاص طور پہ دیکھ رہے ہیں, جو کنسرنز وہاں پہ ہائی لائٹ ہو رہے ہیں وہ کس حد تک جینون ہے آپ کے خیال میں, اور یہ تنقید کس حد تک بجا ہے کہ سیاسی جماعتیں بشمول حکمران جماعت کے وہ اسپیس پیدا کر رہی ہیں جس کا فائدہ ایک بار پھر اس طرح کی تنظیمیں یا عناصر لے رہے ہیں؟
دیکھیں ایسا صاحب, ایک تو جھنگ سے میں اور آپ ہم دونوں دور بیٹھے ہیں, گٹا کا تعلق جھنگ سے ہے, اور اس کو ہم ایک اور پہلو سے دیکھتے ہیں, وہ پہلو ہے کہ اس طرح کی جو ڈیولپمنٹ ہوتی ہے تو اس کے کیا اثرات مرتب ہوتے ہیں بین الاقوامی سطح پر. آپ یہ دیکھیں کہ اس فتح کو واشنگٹن میں کم از کم بہت الارم سے دیکھا جائے گا, لوگوں میں بڑی تشویش پیدا ہوگی یہاں کے سرکاری حلقوں میں بھی اور تھنک ٹینک میں بھی اور میڈیا میں بھی, کیونکہ بہرحال یہ جو ہیں جنگی صاحب ان کا اور ان کے والد صاحب کا ایک بیک گراؤنڈ ہے, ان کا ایک لنک رہا ہے, ان کی تنظیم کا براہ راست القاعدہ سے طالبان سے, تو یہ جو پاکستان کا جو دعویٰ ہے کہ ہم اس جنگ میں ہم بہت آگے بڑھ چکے ہیں اور ہم کسی قسم کی دہشت گردی کو برداشت نہیں کریں گے اور ہر تنظیم اور ہر دہشت گرد فرد کے خلاف ہم کاروائی کریں گے, تو اس سے اس دعوے کی نفی ہوتی ہے, تو ہمیں بہت احتیاط کرنی چاہیے. آپ کے پاس بہت سارے قوانین موجود ہیں اور مجھے یقین ہے ان کے خلاف بہت سارے کیسز بھی موجود ہوں گے, تو پاکستان کو چاہیے تھا کہ پاکستان پہلے اس معاملے کو نپٹتا اور پھر ایسے افراد کو جن کا اس طرح کا بیک گراؤنڈ ہو ان کو الیکشن میں پارٹیسپیٹ کرنے کی اجازت دینے سے پہلے بہت کچھ سوچنا سمجھنا غور کرنا ضروری ہے. ہاں اگر ان کا کوئی تعلق نہیں رہا ہے, اگر یہ ثابت کرنے کے لیے عدالت میں یہ بالکل بے قصور ہیں اور دہشت گردی میں کبھی ملوث نہیں رہے, تو ظاہر ہے ان کو کسی کا صرف بیٹا ہونے کی بنیاد پر سزا نہیں دی جا سکتی.
یہ بات ہم نے ابتدائی میں بھی کہی ہے. ہمارے ساتھ رہے گا سید عبد حسین صاحب, سے ہمارا دوبارہ رابطہ جو ہے بحال ہو گیا ہے, سابق فیڈرل منسٹر, سابق سفیر امریکہ کے لیے. عبد حسین صاحب آپ کا بہت شکریہ. ہم اس ضمنی الیکشن جھنگ کا جو کہ آپ کی کانسٹیٹیوئنسی کے بھی اندر آتا ہے میں اس پہ ہم بات کر رہے ہیں. واقعتاً یہ بہت سگنیفیکنٹ ہے. انور اقبال صاحب یہ کہہ رہے ہیں کہ اس پہ ایون بظاہر ایک چھوٹی سی نشست ہے لیکن واشنگٹن کے اندر اس کو بڑی اہمیت دی جائے گی, تھنک ٹینکس اس پہ غور کریں گے کہ ایک طرف حکومت کے دعوے ہیں کہ ایکسٹریمزم اور ٹیررزم کو ختم کرنا ہے, دوسری طرف جن کے ساتھ لیبل لگا ہوا ہے جن کے اوپر غلط یا درست, وہ لوگ اسمبلیوں کے اندر پہنچ رہے ہیں اور ایسے سکم ہیں جن کا وہ فائدہ اٹھا رہی ہیں اور وہ اپنی کینڈیڈیسی اس کو بھی لیجیٹیمیٹ کرتے ہیں اور پھر لوگ جیت بھی جاتے ہیں. خوف کا ایلیمنٹ بھی ہے, ہمیں امام سے ہمارے کورسپونڈنٹس نے بھی بتایا. آپ کا انالیسس کیا ہے اس سیٹ کو سامنے رکھتے ہوئے؟ جی عبد حسین صاحب, جی سیدہ عبد حسین صاحب آپ میری آواز سن پا رہی ہیں؟ جی ہم دوسرے نمبر سے آپ کو پھر ٹرائی کرتے ہیں, غالباً اس کنیکشن میں کوئی ایشو ہے. ایک چند سیکنڈ کی ہم بریک لے لیتے ہیں. انور اقبال صاحب ہمارے ساتھ رہیے گا. عبد حسین صاحب سے یہ کمنٹس لینے کے بعد پھر ہم اپنے اگلے سیگمنٹ پہ سوئچ ہوں گے جس میں اس کنٹروورسی پہ ہم بات کریں گے, پریزیڈنٹ الیکٹ ڈونلڈ ٹرمپ اور پرائم منسٹر میاں نواز شریف ان کے درمیان ٹیلی فون پہ گفتگو, جو ٹرانسکرپٹ جاری کیا گیا, جو متن جاری کیا گیا پاکستان کی طرف سے, اس پہ کیا اعتراضات ہیں. ایک بریک کے بعد.
عمران, تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر. اور کہاں,
زبردست, مجھے بھی سب سے زیادہ www.urduvoa.com ہی پسند ہے.
چلو کسی بات پر تو ہم دونوں میں اتفاق ہے.
بھئی www.urduvoa.com پر کسے اتفاق نہیں ہوگا.
وائس آف امریکہ کے پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم. یہ پروگرام آپ وائس آف امریکہ سے واشنگٹن اسٹوڈیو سے براہ راست سن رہے ہیں, میڈیا ویوز 972 کلو ہرٹز پہ. میں ہوں اسد حسن اور ہمارے ساتھ پروڈیوسر ہیں گل رخ, اور پروگرام میں ہم بات کر رہے ہیں جھنگ پنجاب کا ایک ضلع ہے اور اس کی ایک ضمنی جو وہاں پہ جو الیکشن ہوئے ایک کانسٹیٹیوئنسی کے اندر, وہاں پہ مولانا مسرور جھنگوی, حق نواز جھنگوی کے صاحبزادے ہیں, ان کی کامیابی کو سامنے رکھتے ہوئے تنقید ہو رہی ہے کہ ایک طرف تو حکومت کے یہ دعوے ہیں کہ ایکسٹریمزم کی بھی حوصلہ شکنی ہو رہی ہے, لیکن دوسری طرف ایسا پولیٹیکل ویکیوم کریٹ کیا جاتا ہے سم ٹائم جان بوجھ کے, یا پھر یہ کہ وہ اپنی ڈیلیورنس میں سیاسی جماعتیں اس حد تک ناکام ہیں کہ ان کا بھروسہ ان کے اوپر نہیں رہا. تو اس کو کئی حوالوں سے دیکھا جا رہا ہے, سیاسی نظام, سیاسی جماعتوں کی ناکامی کے طور پہ, اور ساتھ ساتھ یہ کہ جو شدت پسند عناصر ہیں وہ ختم نہیں ہوئے بلکہ ان کا خوف بھی موجود ہے اور ان کی جو ریچ ہے یا آؤٹ ریچ ہے لوگوں تک وہ بھی اپنی جگہ پہ موجود ہے. یہی وجہ ہے کہ ایک بڑی اور بھاری تعداد سے بھارے فرق کے ساتھ وہ الیکشنز میں کامیاب ہوتے ہیں. اس کے باوجود کہ مسلم لیگ نواز اس نے حالیہ بلدیاتی انتخابات میں حالیہ جو ضمنی انتخابات ہوئے ہیں ملک بھر میں, اس میں اہم اور بڑی غیر معمولی کامیابیاں حاصل کی ہیں, لیکن اس نشست پہ جو لاہور سے زیادہ فاصلے پہ بھی نہیں ہے اور وہاں پہ اس کی آؤٹ ریچ اور اس کے رہنما وہاں پہ موجود تھے, لیکن وہاں پہ اس کو ناکامی کا سامنا کرنا پڑا ہے, اس کے کیا وجوہات ہیں؟ یہ خاص طور پہ اس لیے بھی بڑا ضروری ہو گیا تھا کہ مولانا محمد احمد لدھیانوی جو کہ ایک جن کو جماعت اہل سنہ والجماعت کے سربراہ ہیں اور ان کی جماعت کو بھی بین کیا جا چکا ہے, وہ بذات خود اس کانسٹیچوئنسی سے امیدوار تھے, ان پہ اعتراضات لگے لیکن عدالت نے انہیں بہرحال الیکشن لڑنے کی اجازت دی, لیکن انہوں نے آخر میں عمر مسرور جھنگوی کے حق میں وہ دستبردار ہو گئے. سید عبدہ حسین صاحب سے ہمارا دوبارہ رابطہ ہو گیا, ہم چاہیں گے کہ کوئکلی اب ہم ان سے اس پہ انالیسز لیں اور پھر پروگرام کے اگلے سیگمنٹ میں جائیں اور اس پہ بھی ان کا جائزہ یا کمنٹس بہت ضروری ہیں. عبدہ حسین صاحب, یہ جھنگ اس کا ضمنی انتخاب کیوں کر رہا ہے؟ انور اقبال صاحب یہاں پہ ہمارے ساتھ موجود ہیں, ان کا یہ کہنا تھا کہ واشنگٹن اس کو گہری نظر سے دیکھے گا, انالیسس کیے جائیں گے, تھنک ٹینکس کی بھی جو نظریں ہیں وہ اس انتخاب کے نتیجے پہ ہوں گی, کیونکہ ان کے سامنے تو کینوس اگرچہ بڑی ہے لیکن ایک بڑا ٹیسٹ کیس تھا. ایکسٹریمزم ختم کرنے کی باتیں ہیں لیکن دوسری طرف جن عناصر کو بین کیا جاتا ہے وہ اسمبلی میں پہنچ رہے ہیں, شناختی کارڈ نہیں بنتے لیکن بینک اکاؤنٹس فریز ہوتے ہیں لیکن الیکشن وہ لڑ لیتے ہیں, کیا سکم ہیں, کیا مسائل ہیں اور واقعتاً کیا اس کو بہت سنجیدگی سے لینے کی ضرورت ہے اس کانسٹیچوئنسی کے نتائج کو؟
دیکھیے جی, اچھا 20 سال سے یہاں پہ شیخ برادری کے لوگ جو ہیں ان کا تسلط رہا ہے اور ایم این اے شیخ اکرم ایم پی اے جو ڈی سیٹ ہوئے وہ شیخ یعقوب کی بیوی تھی. اب یہ حق نواز جنگی کا بیٹا جو بنا ہے بنیادی طور پہ یہ شیخوں کی نفرت کی وجہ سے بنا ہے, لوگ شیخوں کے تسلط سے بیزار تھے, اس کا کوئی سیکٹیرین کلر نہیں تھا, بنیادی طور پہ یہ ریجیکشن آف دوز ہو بین ان پاور فور لانگ ٹائم یہ آیا ہے اور الیکشن بڑا پیسفل رہا ہے. یہ نوجوان جو حق نواز جنگی کا بیٹا ہے ان نون کموڈیٹی ہے, لیکن اعظم طارق کے تلف ہونے کے بعد یہ قومی اور صوبائی کے حلقے سپاہ صحابہ کی گرفت سے باہر ہو گئے. اب میرا اندازہ ہے کہ آئندہ الیکشن میں قومی سیٹ بھی سپاہ کے لوگ لے جائیں گے اور ان کی بھی انٹری ہو گئی جنگ کی سیاست میں.
صحیح, جنگ کے ساتھ, لیکن آپ دیکھتے ہیں کہ خاص طور پہ ان الیکشنز میں سیکٹیرینزم کا ایلیمنٹ جو ہے آپ کے بقول وہ کم تھا. شیخوں سے آپ نے شیخ برادری کی بات کی تو شیخ وقاص سے بات ہوئی میڈیا کی, وہ یہ کہہ رہے تھے کہ یہ جو سیاسی جماعتوں کی آپس کی تفریق ہے, یعنی پی ٹی آئی وہاں پہ موجود تھی, پیپلز پارٹی موجود تھی تو ووٹ ہمارا تقسیم ہو گیا, جبکہ دوسری طرف مذہبی یا فرقہ وارانہ ووٹ جو ہے وہ انٹیکٹ رہا, اس لیے وہ جیت گئے ہیں. وہ یہ
دیکھیے, نہیں نہیں یہ وقاص غلط کہہ رہے ہیں, کیونکہ مارجن آف وکٹری 12,000 ووٹوں سے زیادہ تھا جبکہ پی ٹی آئی کے کینڈیڈیٹ نے 2,000 ووٹ لیے ہیں اور پیپلز پارٹی کے کینڈیڈیٹ نے 3,000 ووٹ لیے. تو اگر یہ 6,000 ووٹ شامل ہو بھی جائے حکومتی پارٹی کے کینڈیڈیٹ کے ساتھ تو پھر بھی مولوی کا بیٹا جو ہے وہ 6,000 کے ووٹ کی برتری حاصل کرتا ہے.
صحیح, سو آپ اس کو اور طریقے سے دیکھتی ہیں. اب ذرا ہم چلیں گے پروگرام کے اگلے سیگمنٹ میں جس میں ہم اس تنازع پہ بات کرنا چاہتے ہیں یا اس متنازع ڈسکرپشن پہ جو پاکستان کے وزیراعظم آفس کی جانب سے جاری کی گئی, ڈونلڈ ٹرمپ صدر منتخب امریکہ کے, ان کے اور وزیراعظم میاں نواز شریف کے درمیان جو کمیونیکیشن ہوئی ٹیلی فون پہ. آج یہاں پہ انور اقبال صاحب اس وقت جو ہمارے ساتھ ہیں انہوں نے ایکسکلوسو یہ اسٹوری فائل کی ہے, ان کی ٹرمپ کی جو ان کی ٹیم ہے ٹرانزیشن ٹیم, ان کے ایک ان نون ایڈوائزر کو انہوں نے ریفرنس بنایا ہے اور وہ یہ سمجھتے ہیں کہ اس کے اوپر وہ زیادہ کمفرٹیبل نہیں ہے جس طرح سے گفتگو کی گئی اور پاکستان نے تھوڑا ایگزیجریٹ کیا ہے یا اس کو زیادہ بڑھا چڑھا کے اس میں بیان کیا ہے, اور ان کا جو مقصد نہیں تھا ڈونلڈ ٹرمپ کے کہنے کا وہ پاکستان نے اس کو اپنے ٹرانسکرپشن میں وہ چیزیں ڈالی ہیں. سفارتی آداب کے منافی بھی قرار دیا گیا کل یہاں پہ سی این این میں اس پہ بات ہوئی, اس کے علاوہ واشنگٹن پوسٹ نے اس کے اوپر آرٹیکلز لکھے. آپ کا انالیسس کیا ہے, کیا واقعتاً سفارتی آداب کی خلاف ورزی ہوئی ہے ایک, اور دوسرا یہ کہ اگر میاں نواز شریف یا ان کی ٹیم کو کیوں کر ضرورت پیش آئی تھی کہ وہ اتنی تفصیل کے ساتھ اس کو جاری کرتے جس میں ان کی ذاتی توصیف کا پہلو زیادہ تھا؟
بات یہ ہے کہ وزیر اعظم نواز شریف اندر پریشر ہے, سپریم کورٹ نے پینما گیٹ کا उनका केस जो है उसकी हियरिंग हो रही है, तो उन्होंने ये ट्रंप की फोन कॉल को इसलिए प्रोजेक्ट किया बड़े मस्बत अंदाज में कि ये एक तरह से डायवर्जन है फ्रॉम हिज केस इन द कोर्ट। तो मैं समझती हूँ कि एक रस्मी गुफ्तगू को इतना ज्यादा बढ़ा चढ़ा के बयान करना कोई संजीदगी नहीं थी, और अमरीका की जानिब से जो रद्द अमल है वो मैं समझती हूँ कि बेजान नहीं है, क्योंकि ये हमारी अंदरून एक रस्मी फोन कॉल जो है हमारे अंदरून मामलात का हिस्सा कतई तौर पर नहीं बननी चाहिए।
सही, सो इसका मतलब है कि एक जो प्रेसिडेंट इलेक्ट हैं जो अपना ऑफिस संभालने जा रहे हैं 20 जनवरी को, तो आने से पहले ही वो एक नाखुशगवार एहसास जो है वो दरमियान में आ गया है। ये इम्पैक्ट करेगा दोनों मुल्कों की जो फ्यूचर, जिस कोऑर्डिनेशन की बात हो रही थी फोन टेलीफोन के ऊपर, उसको इम्पैक्ट कर सकता है?
इब्तदाई तौर पे तो उनका फोकस जो है वो इंटरनल होगा और यूएस इकॉनमी से होगा, और वो फॉरेन अफेयर्स की जानिब धीरे धीरे आएंगे, तो हमें थोड़ा सा इंतजार करना चाहिए। और मेरी राय तो ये है कि जहाँ से यूएस पाकिस्तान ताल्लुकात इस वक्त हैं, हमारी कोशिश होनी चाहिए कि ये यहीं पे कायम रहे। अमरीका का कुर्ब जो है वो महंगा पड़ता है, इस वक्त हमारी रिलेशनशिप ना ज्यादा कुर्ब की है और ना ही ज्यादा फासला है, तो हमारी कोशिश तो होनी चाहिए कि इसी लेवल पे मेंटेन हो।
जी अब्दुल साहब हमारे साथ रहिएगा दो मिनट मजीद, हम इसके अनवर साहब को ऑन बोर्ड लेने के बाद एक सवाल और आपसे भी करना चाहेंगे, जो डोनाल्ड ट्रंप प्रेसिडेंट इलेक्ट उनकी जो टीम तश्कील पा रही है, सो इस रेफरेंस में जो आपने उनकी फॉरेन पॉलिसी की बात की तो कुछ फीचर्स बन भी रहे हैं, उस पर मैं आपके एनालिसिस लेना चाहूंगा। अनवर इकबाल साहब, जरा इस इशू पे आइएगा, आपने जो स्टोरी फाइल भी की है, क्यों डोनाल्ड ट्रंप की टीम जो है उनका कैंप, उसमें क्या फीलिंग्स हैं, किस तरह का रिएक्शन सामने आ रहा है पाकिस्तान में जिस तरह से उसको पोर्ट्रे किया गया, या पाकिस्तान में जिस तरह से इस टेलीफोन कॉल को बैन किया गया?
देखें साहब, ऐसा होता है जब दो लीडरों के दरमियान खास तौर पर जब किसी इशू पे बातचीत होती है तो उसमें पहले जाहिर है आप एक दूसरे को ग्रीट करते हैं कि भाई आप कैसे हैं, आप बहुत, और खासतौर पर अगर पहली दफ़ा गुफ्तगू हो रही हो तो आप कहते हैं आप कैसे हैं, वो कहते हैं आप बड़े अच्छे आदमी हैं, आप भी बड़े अच्छे आदमी हैं। लेकिन जब उस पर स्टेटमेंट इशू किया जाता है तो फोकस किया जाता है इशूज पे, इन चीज़ों पर नहीं। क्या उन्होंने उनको कहा कि जी आप बड़े अच्छे लगते हैं, उन्होंने कहा नहीं आपने बड़ी अच्छी अहमियत पहनी हुई है, ये चीज़ें डिस्कस नहीं की जाती। हमारे जो जिसने भी प्राइम मिनिस्टर हाउस से जो बयान ये इशू किया, उन्होंने शाया किया, उन्होंने ये किया कि वो जो फोकस था उनका कि पाकिस्तान के साथ एक प्रोडक्टिव रिलेशनशिप चाहते हैं, उसके बजाय उन्होंने इस जो गुफ्तगू को इस्तेमाल किया ये इमेज देने में पाकिस्तान में कि जो हमारे वज़ीर-ए-आज़म हैं वो डोनाल्ड ट्रंप को भी उसी तरह पसंद है जिस तरह सदर ओबामा को पसंद थे, बल्कि शायद उससे भी ज्यादा, और पाकिस्तान के अंदर जो डोमेस्टिक, ऐसा आपदा साहब ने कहा कि डोमेस्टिक लड़ाई हो रही है, उनकी उनकी जो अख्तिलाफात कहा जाता है कि हैं फौज के साथ और फिर इमरान खान के साथ तो वाजह ही है, तो उसमें उन्होंने एक पॉइंट स्कोरिंग की कि नहीं देखो जी मैं तो डोनाल्ड ट्रंप के इतना क्लोज हूँ, वो तो मुझे बिल्कुल सगी भाई, ये बिल्कुल खड़े वाला अंदाज है पॉलिटिक्स का, और इससे मतलब बैन अलावी ताल्लुकात में ये तरीक़ेकार नहीं अपनाना चाहिए, हमें इससे दूर रहना चाहिए और हमें फोकस करना चाहिए यूएस पाकिस्तान रिलेशन पे, ना कि हम एक डोनाल्ड ट्रंप से या ओबामा से गुफ्तगू को इमरान को या अपने दूसरे सियासी जो हलीफ हैं
या दीगर धड़े, जैसे आपदा हुसैन साहब ने कहा कि वो दबाव है पनामा गेट्स के ऊपर, तो मुख्तलिफ धड़ों को या सेगमेंट्स को जो है कोई मैसेज देना इससे मकसूद नहीं होना चाहिए।
उसकी आप ट्रंप को यूज ना करें, आप खुद उसको उसको फाइट करें, वो लड़ाई आपकी है, उस पर ट्रंप को यूज करने की क्या जरूरत है।
सही सईद आबदा हुसैन साहब, एक अगला सवाल मैं आपसे करना चाहूंगा, डोनाल्ड ट्रंप अपनी टीम जो है वो तश्कील दे रही है और आज उसमें जो एक इजाफा हुआ है वो साबिक जनरल हैं जेम्स मैटिस, कुछ वक्त के लिए उन्होंने कमांड भी किया, सो लेकिन एक सख्त गिर या एक कंजर्वेटिव मिलिट्री मैन के तौर पे वो मशहूर हैं और इंतहाई एंटी ईरान कंसीडर होते हैं। डोनाल्ड ट्रंप अपनी कैंपेन के अंदर भी उस प्रेसिडेंट बराक ओबामा की जो इंगेजमेंट है उसको रिपील करने की वो बात कर चुके हैं। सो ये नामजदगी आपके ख्याल में फॉरेन पॉलिसी के ऊपर, डिफेंस पॉलिसीज के ऊपर क्या हिंट करती है?
देखिए जी, ईरान के साथ यूएस रिलेशनशिप जो है वो मेरा ख्याल है कि मंथी हो जाएगी, और जहां तक हमारे खत्ते का ताल्लुक है, अभी कोई इंडिकेशन नहीं है कि अमेरिका जो ट्रुप्स हैं इनकी अफगानिस्तान में, उनके हवाले से नई एडमिनिस्ट्रेशन क्या पॉलिसी इख्तियार करेगी। जहां तक हमारा ताल्लुक है, मैं समझती हूँ कि हम अमेरिका की कोई इस वक्त प्रायोरिटी नहीं है, और शायद इसमें हमारे लिए बेहतरी ही हो।
सही, पाकिस्तान अमेरिका की इस वक्त दर्जी नहीं है और शायद पाकिस्तान की इसके अंदर बेहतरी हो। अनवर इकबाल साहब, जेम्स मैटिस, उनकी उनको वजीर दिफा नामजद किया जाना या टीम के तौर पे उनका इंतखाब, क्या कंसर्न्स हो सकते हैं जो प्रो ईरान या ईरान के साथ ताल्लुकात के जो हामी सेगमेंट्स हैं अमेरिका के अंदर या पूरी दुनिया के अंदर? एक तो खैर ये बात है कि एक तो ईरान के साथ अमेरिका के दो तरफा ताल्लुकात हैं, दूसरी जो डील है उसके तो इंटरनेशनल गारंटर हैं, उसके अंदर पूरा यूरोप इन्वॉल्व है अगर उसके न्यूक्लियर डील की बात करें तो, क्या न्यूक्लियर डील को भी रिपील करना इनके लिए आसान होगा, या एक तरफा तौर पर ये कर सकते हैं या नहीं कर सकते, क्योंकि अमरीका तो उसके अंदर एक पार्टी है?
रिपील तो नहीं करेंगे, रिपीट करके अमेरिका फंस जाएगा। लेकिन आप एक चीज पर गौर करें कि कल एक बात और हुई, कल शाम यहाँ सेनेट ने जो है सदर के जो अख्तियारात हैं उसमें इजाफा कर दिया ईरान के हवाले से, कि ईरान पे वो मजीद सेंक्शन लगा सकते हैं और जो मौजूदा सेंक्शन को मजीद टाइटन कर सकते हैं। तो वो जाहिर से जो अब ये सदर को जाने वाले हैं, इससे जाहिर सदर ट्रंप जो है आने वाले सदर, उनकी पावर्स में इजाफा होगा और वो मुझे लगता है कि वो इसको इस्तेमाल करेंगे और ईरान पे मजीद सैंक्शन लाने की कोशिश करेंगे। उनकी कोशिश ये होगी कि ऐसी सूरत हाल पैदा कर दी जाए जिसमें ईरान अनॉय हो, और अगर हो सके तो ईरान खुद पीछे हट जाए और अमेरिका को वो काम ना करना पड़े जिससे अमेरिका के यूरोपियन अलाइज नाराज हो जाए।
बेहद शुक्रिया अनवर इकबाल साहब, आपने हमारे लिए वक्त निकाला, और सैयद आबद हुसैन साहब आपके भी हम मशकूर हैं, आप हमारे साथ रहें। चंद सेकंड की सामिन हम ब्रेक लेंगे, और ब्रेक के बाद जब वापस आएंगे इस प्रोग्राम के अगले सेगमेंट पे बात करेंगे। ब्रिगेडियर सैयद नज़ीर मोमन साहब वो हमारे साथ मौजूद हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urdubhoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urdubhoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urdubhoa.com पर। अमरीका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urdubhoa.com।
प्रोग्राम जा रहे हैं, मैं आपका खैर मकदम, मैं हूं सदसन और प्रोड्यूसर हैं गुलरुख, और प्रोग्राम के हिस्से में दो डेवलपमेंट्स पे हम बात करेंगे। एक तो बड़ी तादाद में अफगान पनाह गुजीं पाकिस्तान से उनकी वापसी का अमल, और दूसरा ये कि वो जो लोग नहीं जाना चाहते वो किस तरह की मुश्किलात अपने लिए फोर्सी करते हैं, इस पे बात होगी। और जो दूसरा सेगमेंट है फाटा, उसका खैबर पख्तूनख्वा के साथ इल्हाक, और इस रेफरेंस में क्या कहना चाहिए कि किस तरह की इंगेजमेंट चल रही है। आज एक तकरीब भी थी एल्डर्स की, लेकिन वो इख्तलाफात का शिकार हो गई, गवर्नर खैबर पख्तूनख्वा वो वहाँ पर मौजूद थे लेकिन काफ़ी नागवारी में उन्हें इस तकरीब से जाना भी पड़ा। एनालिसिस हम लेंगे, ब्रिगेडियर सैयद नज़ीर मोमन साहब हमारे साथ मौजूद हैं, एनालिस्ट हैं, एसोसिएट हैं फाटा एम्पावरमेंट फोरम के साथ और इंस्टीट्यूट ऑफ पॉलिसी स्टडीज़ के साथ। ब्रिगेडियर साहब आपका बहुत शुक्रिया, आपने हमारे लिए वक्त निकाला। जी, एक तो बड़ी तादाद में वापसी का अमल शुरू हो गया है, और 2016 में UNHCR के जो अपने आदाद शुमार हैं उसके मुताबिक लाखों लोग जो हैं वो वापस जा चुके हैं, 4,71,000 अफराद जो है ना वो, तो खैर ये तो मैं इंटरनल उसकी डिस्प्लेसमेंट की बात करूँ अफगानिस्तान के अंदर, लेकिन काफ़ी बड़ी तादाद है जो बताया जाता है कि जो वापस चली गई है, 3,80,000 के करीब सिर्फ इस 2016 के अंदर। मैं पहले आपको बताना चाहता हूँ कि कुछ लोग हैं जाहिर ऐसे जो अफगानिस्तान के हालात को सामने रखते हुए जाने में कंफर्टेबल नहीं हैं, उनके बच्चे, उनकी एजुकेशन, वो सब कुछ वो यहाँ पे अपने स्टेक्स व्यवस्था कर चुके हैं। एक वहाँ पे अफगान रेफ्यूजी हैं निज़ामुद्दीन, उनके साथ हमारे इस्लामाबाद टीम ने बात की, चंद सेकंड की उनकी गुफ्तगू सुनते हैं।
जितना भी इधर माजर रहते हैं अफगानिस्तान का, किसी के भी अफगानिस्तान में घर नहीं है, ज़मीन नहीं है, कारोबार नहीं है, तालीम नहीं है, तो हम किस लिए जाए? आपको पता है तालीम और कारोबार अमन के बगैर उधर नहीं जाना सकते। हमारे इधर जो भी मुश्किल थी इधर हम मानते हैं लेकिन उधर नहीं मानते।
जी, شاہد نذیر محمد صاحب، اس طرح کی مشکلات ہیں، تعلیم کے ایشو ہیں، سیکیورٹی کے ایشوز ہیں، روزگار کے ایشو ہیں، اور وہ بےچارے یہاں پہ بھی کوئی آئیڈیل کنڈیشنز میں نہیں رہتے لیکن وہ رہنا چاہتے ہیں، کیا کوئی درمیان کا راستہ نکالا جا سکتا ہے کہ یہ ایک تو جبری بے دخلی نہ ہو اور دوسرا یہ کہ ایک پراپر ٹرانزیشن کا نظام ہو جو انٹرنیشنلی اسپانسرڈ اور سپورٹڈ ہو؟
جی بالکل، تو جو بات آپ نے سنوائی بھی افغان ریفیوجی کی اس میں بھی بات صحیح کی، اور دوسری بات یہ ہے کہ انفارچونیٹلی جب سے یہ افغان ریفیوجیز آئے ہیں تو ان کے لیے دونوں حکومتوں کو کوئی نہ کوئی لائحہ عمل، کوئی نہ کوئی طریقہ کار، پالیسی پیرامیٹرز وغیرہ بنانے چاہیے تھے اس وقت کے، کیونکہ یہ مسئلہ اب جو ہے وہ تھوڑا سا زیادہ تیزی کے ساتھ سامنے آیا ہے اور جس کی وجہ سے کچھ لوگوں کو بڑی عجلت میں بھی جانا پڑا. تو یقینی طور پر دونوں پڑوسی ملک بھی ہیں، اس کے علاوہ لوگوں کے بھی اب رشتہ داریاں 40 سال ہو گئے، رشتہ داریاں ہیں، کچھ لوگ ادھر پیدا ہو گئے، ادھر اسکول پڑھ گئے، ادھر ان کو روزگار مل گیا ہے، بعض لوگ تو باقاعدہ ادھر تجارت بھی کرتے ہیں، اپنی زمینیں اور پراپرٹی بھی خرید لی ہے، اور اس کے علاوہ لوگوں کے ساتھ بھی کافی حد تک مطلب ہے کہ گل مل گئے، معاشرے کا ایک حصہ بن چکے ہیں. لیکن ساتھ ساتھ ظاہر ہے کہ دو تین قسم کے اسٹیٹس ہیں، ایک وہ لوگ ہیں جو کہ نان رجسٹرڈ ہے، ایک وہ لوگ ہیں جنہوں نے پاکستانی شناختی کارڈ بنا رکھا ہے، اور ایک وہ لوگ ہیں جو کہ رجسٹرڈ ہے. تو رجسٹرڈ کے بارے میں تو واقعی کہا جا سکتا ہے کہ جہاں تک یونائٹیڈ نیشن کا تعلق ہے تو اور دوسرے ممبر ممالک کا، تو ان کو بزور یا جہاں پر حالات ٹھیک نہ ہو تو ادھر ان کو بھیجا جا سکتا ہے، نہ دھکیلا جا سکتا ہے. ایک تو یہ بات ہے. دوسری بات یہ ہے کہ ظاہر ہے کہ اگر رجسٹرڈ ہے تو ان کو ایک پروٹیکشن حاصل ہوتی ہے اور ان کا ڈیٹا بھی ہوتا ہے، لیکن جو نان رجسٹرڈ ہوتے ہیں تو ان کے لیے ظاہر ہے کہ پھر اس ملک میں پھر مسائل ہوتے ہیں. تیسری بات، وہ جنہوں نے شناختی کارڈ بنا رکھے ہیں تو وہ بھی مطلب ہے اس کی ویریفیکیشن ہو رہی ہے، اس لیے کہ پاکستان میں بھی کافی دہشت گردی ہے اور ہر یہ جو ہماری بھی فیملیز ہیں ان کی بھی ری ویریفیکیشن بار بار ہوتا ہے، اور ہمیں بھی تقریباً شناختی کارڈ بنانے میں یا پاسپورٹ کے حصول میں کافی دشواریاں پیش آتی ہیں. اس کے علاوہ جو تجارت کے مواقع پہ یا بازار پہ یا ٹرانسپورٹ پر یا اسکول اسپتالوں پر جو بوجھ تھا وہ تو اپنی جگہ پر تھا، کیونکہ پاکستان بھی ایک انڈر ڈیولپ کنٹری ہے، اتنا ان کا انفراسٹرکچر ڈیولپ نہیں ہے، لیکن پھر بھی ان کو اس حد تک تو تقریباً 40 سال 35 سال یہ لوگ ہمارے ساتھ رہے اور کافی کھلے ڈلے ایک ماحول میں، اس کے علاوہ پورے مواقع کے ساتھ اور کوئی ڈسکریمنیشن نہ رہی، اور کیونکہ لینگویج بھی سیم، اور کوئی میرے خیال میں کہ کبھی بھی ان کے خلاف کوئی وہ بھی تحریک بھی نہیں چلی ہے، نہ لوگوں نے کوئی قانون ہاتھ میں لیا ہے، نہ لوگوں نے ان کے ساتھ کوئی بدتمیزی کی ہے. تو ظاہر ہے کہ یہ ایک اچھے قسم کے تعلقات تھے. اب یہ تعلقات کو ایک مطلب کہ پالیسی میں بدلنا، ایک پہ اس کے لیے ایک لائحہ کار جو ہے یا طریقہ کار جو ہے وہ وضع کرنا، یہ میرے خیال سے دونوں ملکوں کی ذمہ داری ہے، کیونکہ ایک کے شہری ہے اور دوسرے کے ساتھ وہ مہاجر ہیں، تو دونوں کو مل جل کر ایک پالیسی بنانی چاہیے. اور افغان حکومت کی بھی ذمہ داری ہے کہ اپنے لوگوں کو سمجھائیں کہ آپ وہ رجسٹرڈ ہو جائیں، اور اگر رجسٹرڈ ہوتے ہیں تو اس کے ملک کے جو قانون ہیں اس کے مطابق اپنے زندگی اپنا کاروبار جو ہے اس کے مطابق ادا کر لیں.
اگلا سوال ذرا
بتا، یہ بات بھی اپنی جگہ پر واضح ہے کہ ان کو بائی فورس بھجوانا یا پکڑ دکڑ کرنا یا سر کرانا وہ بھی ٹھیک نہیں ہے، کیونکہ یہ ہمارے فقیر ہیں اور اتنے سال یہ ادھر رہے، اگر ہم اس کو اس طریقے سے بھیجیں گے تو پھر ظاہر ہے کہ ہم اپنا جو پایا ہوا مقام ہے یا پائی ہوئی عزت ہے
فاٹا امپاورمنٹ کی اگر ہم بات کریں تو ٹرائبل ایڈمنسٹریٹو ٹرائبل جو فیڈرل ایڈمنسٹریٹو ٹرائبل ایریا اس کو ہم کہتے ہیں فاٹا کو، اس کی ریفارم سے متعلق ایک اجلاس تھا لیکن دو دھڑے بن گئے ٹرائبل ایلڈرز کے درمیان اور ان کے اختلافات کے سبب یہ بات آگے نہیں بڑھ سکی ہیں، تو ٹرائبز مین اٹ سیلف ان ریفارم سے متعلق بڑے بٹے ہوئے ہیں. وہاں پہ کس نوعیت کی کوآرڈینیشن کی ضرورت ہے کہ اگر اس کو خیبر پختونخوا کا حصہ بنانا ہے، مزید امپاور کرنا ہے، تو اٹ سیلف جو بذات خود جو ٹرائبل ایلڈرز ہیں جن کے کنسرنز ہیں یا جن کے سٹیکس ہیں وہ ایک پیج کے اوپر ہوں، پہلے وہاں پہ کس نوعیت کی کہنا چاہیے کہ انگیجمنٹ کی ضرورت ہے؟
لیکن میرے خیال میں اس میں بنیادی غلطی جو ہوئی ہے وہ کمیٹی جو تھی ریفارمز کمیٹی جو تھی وہ سے ہوئی ہے, کیونکہ جو بنیادی سوال تھا کہ آیا انہوں نے فاٹا میں کے پی میں مرج ہونا ہے یا انہوں نے الگ صوبہ بنانا ہے, یہ جو آپشن دیے گئے تھے وہ آپشن کے بارے میں کمیٹی نے فیصلہ کر لیا بجائے اس کے کہ اس بڑے سوال کو بعد میں ٹیکل کرتے اور پہلے فاٹا کو مین اسٹریم کرتے, اور مین اسٹریم کرنے کے بعد پھر ان کی رائے پوچھی جاتی کہ الگ صوبہ بننا ہے یا آپ نے کے پی میں مرج ہونا ہے. تو میرے خیال میں جو اختلافات ہیں وہ اس بات پر ہے, اس بنیادی نقطے پر ہے, لیکن یہ بنیادی نقطہ جو ہے وہ کمیٹی نے پہلے سے منٹا دیا کہ یہ اس میں ضم ہو جائیں گے, اور اس کے پیچھے بڑا ہاتھ جو ہے وہ تو پاکستان کے اور کے پی کے پولیٹیکل پارٹیز کا ہے, کیونکہ وہ اپنا حجم بڑھانا چاہتا ہے, اپنی پریزنس بڑھانا چاہتا ہے اور جو اور اپنی تعداد بڑھانا چاہتا ہے, حالانکہ ٹرائبل لوگوں کا الگ صوبہ بنانے میں ان کے زیادہ فوائد ہیں, کیونکہ اپنا گورنر ہوگا, اپنا وزیر اعلیٰ ہوگا, اپنے وزیر ہوں گے, اپنے ہاتھ میں ان کے ترقی فنڈ ہوں گے, اپنے واقع اختیار ہوگا جس طریقے سے اس کو وہ خرچ کرے, لیکن یہ فیصلہ جو غیر پر ان سے وہ امپوز کیا جاتا ہے اس میں واقعی اختلاف ہے, اور میرے خیال میں کہ بہتر یہی ہوگا کہ پہلے ان کو مین اسٹریم کرے
جی ہاں اور وہاں پہ اس کے بعد ذرا انگیج کی جائے. بہت شکریہ, بہت شکریہ برگیر سعید نذیر مومن صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ ہمارے ساتھ رہے, آپ کا بہت شکریہ. چند سیکنڈ کی بریک, بریک کے بعد واپس آئیں گے اور بات کریں گے خواتین کی, ہم امپاورمنٹ پہ پہلے فاٹا امپاورمنٹ پہ بات ہو رہی تھی اور خواتین کے ساتھ جس طرح کے بعض حوالوں سے جو سلوک ہوتا ہے, حکومتیں اپنی جگہ پہ لیجسلیشنز کرتی بھی رہیں لیکن اس کو امپلیمنٹ کرنے والے اداروں کا بیہیویئر کیسے ہونا چاہیے اور پھر سوسائٹی سے کس طرح کے رد عمل کی توقع رکھنی چاہیے, ایک بریک کے بعد.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
پروگرام جہرنگ میں آپ کا خیر مقدم, وائس آف امریکہ سے پروگرام براہ راست آپ سن رہے ہیں, میں ہوں اسد حسن اور پروڈیوسر ہیں گلرخ. بات ہم کریں گے خواتین خاص طور پہ ان کے اوپر جو تیزاب پھینکنے جیسا تشدد ہے, اس کے واقعات بہت رپورٹ ہوتے رہے ہیں, پھر اس کے اوپر پکچرز بنی, ڈاکیومنٹریز بنی, اس پہ الگ ایک لمبی بحث ہو سکتی ہے. کچھ لوگوں نے تنقید کی, کچھ لوگوں نے خیال کیا کہ اس سے حکومتیں جو ہیں وہ زیادہ حساس اور فعال ہوئی ہیں, لیجسلیشنز ہوئیں. آج بھی راولپنڈی میں ایک بچی جو 10ویں جماعت کی طالبہ ہے اس پہ تیزاب پھینکا گیا, اور پولیس کا خیال یہ ہے کہ اس میں جو رشتے سے انکار اس کی بنیادی وجہ ہو سکتی ہے. حکومت اپنی جگہ پہ, اگر ہم پنجاب گورنمنٹ کی بات کریں, فیڈرل گورنمنٹ کی بات کریں, پچھلی حکومت کی بات کریں, خواتین کو امپاور کرنے کے ریفرنس میں لیجسلیشنز ہوئی ہیں لیکن عوامی سطح پہ وہ کتنی مقبول ہیں ایک بات, اور یہ کہ ایسے جو رویے ہیں بنیادی طور پہ سماج میں کیا تبدیلی آنی چاہیے اس کی سوچ میں, اور اس کو بذات خود کیسا ریئیکٹ کرنا چاہیے کہ اس کی حوصلہ شکنی ہو سکے, اس پہ ہم بات کریں گے. عظمیٰ بخاری صاحب ہمارے ساتھ موجود ہیں, ممبر پنجاب اسمبلی پاکستان مسلم لیگ نواز کی رہنما ہیں, بہت متحرک ہیں. رخشان دار ناز صاحب ہمارے ساتھ ہیں, ہیومن رائٹ ایکٹیوسٹ ہیں, لیگل ایڈ اینڈ اویئر سروسز کو ہیڈ کرتی ہیں. رخشان دار آپ پہلے بتائیے گا تاکہ جو کنسرنز آپ کی طرف سے آ سکیں اور جو ہم نے سوال رکھا ہے پھر عظمیٰ اس کو وائنڈ اپ کر دیں گی. آپ کے خیال میں کیسے اس کو ایڈریس کیا جائے, سوسائٹی کو کیسے فعال کیا جائے, سوسائٹی کا جو مائنڈ سیٹ ہے اس میں کیسے تبدیلی لائی جائے؟ جی رخشان دار آپ میری آواز سن سکتی ہیں؟ رخشان دار ناز آپ میری آواز سن سکتی ہیں؟ کوئی پرابلم ہے غالباً. عظمیٰ بخاری صاحبہ آپ کو میری آواز پہنچ پا رہی ہے؟ جی جی عظمیٰ آپ ہی اس کو رسپونڈ کیجیے گا. لیجسلیشن میں کس حد تک اس کو ڈسکریج کیا گیا ہے, کیا سزائیں ہیں, اور دوسرا یہ کہ یہ اویئرنیس کس لیول پہ ہونی چاہیے, سوسائٹی کو بذات خود کس حد تک متحرک ہونا چاہیے ایسے کرداروں کے خلاف جو وکٹمائز کرتے ہیں خواتین کو؟
جی پہلے تو بہت شکریہ, اس میں میری گزارش یہ ہے کہ قوانین تو کسی حد تک موجود ہیں اس کے اندر, ابھی ہم نے ریسنٹلی جو لاسٹ 18th پہ 8 مارچ تھا گورنمنٹ سے اس کے اوپر جو ہے وہ ہم نے اس کے اوپر سزا جو ہے اس کو بھی بڑھانے کی بات کی تھی, اور میری اپنی ایک یونینیمس ریزولوشن پاس میں نے کرائی تھی پنجاب اسمبلی سے, اور وہ یہ تھی کہ یہ تمام کیسز جو ہے تیزاب والے ان کو اینٹی ٹیررسٹ کورٹ میں جو ہے وہ ٹرائی ہونا چاہیے ارلیسٹ پاسبل. لیکن اس میں سب سے بڑا پرابلم یہ ہے کہ بیسیکلی یہ 99% جو ہے وہ رشتے سے انکار کی وجہ سے ہوتے ہیں, اور اس میں کوئی نہ کوئی ایسی موسٹلی ریلیٹیو انوالو ہوتے ہیں یا کوئی غیر بھی ہو سکتا ہے. اور پرابلم یہ ہے کہ بیچاری جو ہے بیڈ پہ پڑی ہوتی ہے عورت یا بچی جس کے ساتھ ظلم ہوتا ہے, اور گھر والے جو ہیں وہ صلح کر لیتے ہیں. تو میں نے اس پر یہ بھی ہم نے موو کیا ہے, اس کو نان کمپاؤنڈیبل ہونا چاہیے, اس پہ صلح نہ ہو, تاکہ اس پہ پرابلم یہ ہے کہ ابھی تک شاید ہی کسی کیس میں اس پہ فیصلہ آیا ہو. کورٹس کے اندر جو ہے وہ ظاہر صلح جب ہو جاتی ہے تو وہ کورٹس اس کو آگے پرسو نہیں کرتی اور مجرم چھوٹ جاتا ہے. اگر دو چار کیسز کے اندر بھی اس میں افیکٹولی سزا ہو جائے تو یہ بھی ایک ڈیٹرنس کا ایلیمنٹ ہوتا ہے ہمیشہ. ظاہر
اب یہ نان کمپاؤنڈیبل ہے, جس لیجسلیشن کی آپ بات کر رہے ہیں وہ نان کمپاؤنڈیبل ہے, فیملی کسی طرح کی صلح نہیں کر سکتی. ابھی اسٹیٹس کیا ہے, یہ نان کمپاؤنڈیبل ہے؟
جی نہیں, ابھی نہیں ہے جی, ابھی نان کمپاؤنڈیبل نہیں ہے, لیکن ہم نے اس کو پرپوز کیا ہے اس کو نان کمپاؤنڈیبل ہونا چاہیے.
وہ اگر آپ بنا دیں گی تو
یہ مسئلہ حل نہیں ہوگا, بڑے گھر کے بیٹھ کے فیصلہ کر لیتے ہیں اور بچی کو پتا بھی نہیں ہوتا.
جی رکشندہ ناز صاحب ان سے ہمارا رابطہ بحال ہوا ہے. رکشندہ آپ ہمیں بتائیے گا کوئکلی آپ کے خیال میں آپ کی آبزرویشن کیا ہیں سوسائٹی, ہم تو لمبی چوڑی سوسائٹی کی بات کر رہے ہیں, جیسے عظمیٰ بتا رہی ہیں پیرنٹس بذات خود تصفیہ کر لیتے ہیں اور ایک بچی یا ایک خاتون اس کی تو عمر بھر کے لیے اس کی پرسنالٹی کے اوپر اتنا بڑا داغ لگ جاتا ہے, کیسے اس کو ڈسکریج کیا جائے قانونی سطح پہ بھی اور ساتھ ساتھ معاشرتی سطح پہ بھی؟ جی رکشندہ آپ مجھے سن سکتی ہیں؟ غالباً جی جی
ادارے ہیں ان کے اندر بھی بہت حد تک کرائسس پائے جاتے ہیں, تو ایک بہت کلیئر میسج دینا ہوگا ان اداروں کو ریاست کی طرف سے کہ اس طرح کی جو جرائم ہیں خواتین اور خصوصاً بچیوں کے خلاف وہ برداشت نہیں کیے جائیں گے. نمبر دو یہ ہے کہ ہم بہت سارے ایشوز کے اوپر بات کرتے ہیں اپنے پروگرامز پہ, اور مختلف جیسے آپ کے پبلک ایونٹ بھی ہوتے ہیں, لیکن میں سمجھتی ہوں کہ ہمارے جو غیر سرکاری ادارے ہیں اور حکومتی ادارے ہیں جو کہ اویئرنیس کا کام کر رہے ہیں, ان کو اب کچھ چیزوں کو ذرا یا جو کمپینز ہیں ان کو بڑھانا ہوگا, کیونکہ بہت ساری جگہوں پہ ہم نے دیکھا ہے کہ معلومات ہی نہیں ہوتی کہ اگر کوئی واقعہ ہو جائے تو اس کو آپ روک کیسے سکتے ہیں, یا آپ کے ساتھ ہو جائے تو آپ کے لیے کوئی آواز اٹھانے والا اس فورم تک جا سکے. میں سمجھتی ہوں کہ سوشل لیول پر جو ہے یہ بہت کنیکٹڈ ہے ریاست کی ذمہ داری کے ساتھ.
ٹھیک ہے, تو عظمیٰ آپ ہمیں یہ بتائیے گا کہ یعنی آپ کے سامنے نہ صرف مسئلہ ہے بلکہ آپ نے خود اس کا حل بھی تجویز کر دیا ہے کہ اگر آپ اس کو ریاست اس کو اون کر لے گی اور والدین کے پاس اختیار بھی نہیں رہے گا کہ وہ صلح کرنے سے ملزموں کو یا جنہوں نے اس کا ارتکاب کیا ہے اس کو وہ معاف کر سکتے ہیں, تو پھر آٹومیٹکلی یہ ڈسکریج ہو جائے گا. سو اگر آپ آلریڈی انلائٹنڈ ہیں اس بارے میں, سو اس کو امپلیمنٹ کرانے میں کیا کباتیں ہیں یا رکاوٹیں ہیں کہ یہ لیجسلیشن نہیں ہو پا رہی وہاں پہ؟ اکثریت بھی ہے اور دو تہائی اکثریت سے زیادہ ہے, خاص طور پہ جو 65% آف کنٹری ہے پنجاب ہے, وہاں پہ تو کم از کم اگر یہ ہو جاتا تو باقی صوبوں پہ بھی نیچرلی دباؤ بڑھتا.
آپ درست کہہ رہے ہیں کہ اس کے اوپر میں نے 2013 میں ہی جب اسمبلی بنی تھی, میں نے تب ہی کچھ 4 مہینے کے اندر میں نے خود ایک کیس برن کرائم ایکٹ جو ہے وہ جمع کرایا تھا اپنے نام سے, اور اس میں میں نے ایک پورا کمپریہنسو طریقہ کار دیا تھا اس خاتون کی ریہیبیٹیشن سے لے کر اس کے سائیکولوجیکل مسائل سے لے کر اس کو جو اس کو جس ریپیئرنگ کی جس بھی چیز کی ضرورت ہوگی اس کے لیے. بٹ وہ اس کے اوپر آبجیکشن ظاہر ہے یہ لگا کہ یہ ایک گورنمنٹ بل بنے گا بیکاز اس میں فائنینشیز انوالو ہیں. اب اس میں پرابلم جب ہم نے اس کے اوپر بہت ڈیٹیل میں بات کرنے کی کوشش کی تو یہ آپ کو پتا ہے کہ ہمارے ملک کے اندر جہاں خاتون کے تحفظ کی بات آتی ہے وہاں پر مذہب کو لے آیا جاتا ہے انفارچونیٹلی, اور یہی ہوا کہ دیکھیے آپ ولی کو جو ہے وہ منع نہیں کر سکتے, یہ تو آپ کو معلوم ہے کہ ایون قصاص جو ہے وہ قتل بھی جو ہے وہ بھی معاف کیا جا سکتا ہے اگر ولی چاہے تو, وہ قتل بھی معاف کر سکتا ہے, تو یہ معاف کیسے نہیں ہو سکتا؟ سو یہ بڑا عجیب و غریب ایک ڈیٹ شروع ہوئی جس کی وجہ سے یہ پھر پینڈنگ رہ گیا. سو اس کو بالکل میں رکشندہ کی بات سے اگری کرتی ہوں کہ اس کے ایک کمپریہنسو کیمپین کی ضرورت ہے,
हम तमाम रखेंदा अपने लेवल पे, हम अपने लेवल पे कोशिश कर रहे हैं, लेकिन अब इसके ऊपर एक कैंपेन करनी पड़ेगी, जैसे ऑनर किलिंग के लिए हमने की, और वो ऑनर किलिंग का बिल जो है बहुत सारा।
बहुत शुक्रिया, और हम मीडिया अपनी जगह पे इसकी कोशिश कर रहे हैं कि अवेयरनेस आ जाए,
कैंपेन लॉन्च करनी पड़ेगी।
बहुत शुक्रिया उज़मा बुखारी, आप हमारे साथ थी, मेंबर सूबाई असेंबली पंजाब, और रक्षंदा नाज साहब आपने ज्वाइन किया, बेहद शुक्रिया। असद हसन और गुलरुख को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।